यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि दफावार छलफल जारी। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति चाँडै घोषणा गरिने, प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कर्जा प्रवाहलाई उत्पादनशील बनाउने र आर्थिक स्थायित्व कायम राख्ने लक्ष्यका साथ यस वर्षको मौद्रिक नीति सार्वजनिक। र चरम आर्थिक संकट बेहोरिरहेको श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्धना चयन।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले नेपाल नागरिकता पहिलो संशोधन विधेयक 2079 दफावार छलफल भइरहेको छ। विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसदहरू मीन विश्वकर्मा, गजेन्द्र महत, रामबाबु कुमार यादव लगायतले प्रस्तुत विधेयकले नागरिकताविहीन 7 लाख भन्दा बढ़ी नेपाली नागरिक लाभान्वित हुने बताउनुभयो। सांसदहरू पुष्पा कुमारी कर्णकायस्थ, पार्वती विसंखे, चान्तारा कुमारी, कलिला खातुन, नवीना लामा, शान्ता चौधरी लगायतले नेपाली आमाबाट जन्मेका सबै नेपालीले आमाको नामबाटै वंशजको नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरू मिनेन्द्र रिजाल, देव गुरूङ, गगन कुमार थापा लगायतले नागरिकताका सम्बन्धमा नेपालको संविधानले गरेको व्यवस्थालाई सम्बोधन गर्ने गरी विधेयक आएको बताउनुभयो। यस्तै विधेयकको पक्षमा बोल्नुहुने सांसदहरूले प्रस्तुत विधेयकले गैर आवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभव नेपालको आर्थिक विकासमा लगाउने बाटो खोल्ने बताउनुभयो। यसअघि विधेयकमाथि संशोधन प्रस्ताव राख्नुहुने सांसदहरूले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न नेपालमा कम्तीमा 7 वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था राखिनुपर्ने माग गर्नुभयो। विधेयकमाथिको छुट्टा छुट्टै संशोधन प्रस्ताव राख्दै सांसद खगराज अधिकारी, विद्या भट्टराई, यज्ञबहादुर बोगटी लगायतले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न 7 स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था राखिनुपर्ने बताउनुभयो। यस्तै सांसद भीम बहादुर रावलले यसअघि नागरिकता विधेयकमा राज्य व्यवस्था समितिले दिएको प्रतिवेदनलाई हटाएर छलछाम पूर्ण रूपमा विधेयक ल्याइएको भन्दै वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न निश्चित अवधि स्थायी बसोबास गर्नुपर्ने व्यवस्था गरिनुपर्ने बताउनुभयो। संशोधनकर्ता अर्का सांसद कृष्ण प्रसाद दाहालले 2072 असोज 3 गते अघि जन्मका आधारमा नागरिकता प्राप्त गरेका एउटै बाबुआमाका सन्तानले दाजु दिदीले सरह नागरिकता पाउनुपर्ने व्यवस्था राख्नुभयो। उहाँले बेलायतमा कार्यरत गोर्खा सेनाका हकमा दुवै देशको नागरिकता प्राप्त गर्ने सुविधा राखिनुपर्ने बताउनुभयो। विधेयकमा संशोधन राख्दै सांसद घनश्याम खतिवड़ा र झपड़ बहादुर रावलले विधेयकभित्र ल्याइएको दफाहरू संविधान प्रतिकूल रहेको ध्यानाकर्षण गराउँदै अंगीकृत नागरिकता विवाह गरेर स्थायी बसोबास गरेको 7 वर्षपछि मात्र पाउने व्यवस्था राखिनुपर्ने बताउनुभयो। उहाँले बाबुको प्रबन्ध नभएका सन्तानले नागरिकता प्राप्त गर्ने व्यवस्था जटिल भएकाले सहज बनाउनुपर्ने बताउनुभयो। विधेयकमाथि संशोधन राख्दै सांसद बिन्दा पाण्डे, विमला विक, बिना कुमारी श्रेष्ठ र सुजाता साकेले लैंगिक विभेद सम्बन्धी प्रावधान हटाउँदै आमाका नाम वा बाबुका नामबाट सन्तानले प्राप्त गर्ने नागरिकता पहिचान सहितको हुने व्यवस्था गरिनुपर्ने बताउनुभयो। उहाँहरूले वैवाहिक अंगीकृत नागरिकता पाउन कुनै अवधि वा सीमाविहीन बनाउन नहुने बताउनुभयो। संशोधनकर्ता सांसद शेरबहादुर तामाङ र यज्ञराज सुनवारले ब्रिटिश गोर्खा र उनका सन्तानले नेपालको वंशजको नागरिकता पाउने र बाबुको ठेगान नलागेका सन्तानलाई आमाका नामबाट नागरिकता पाउने व्यवस्थालाई सहज बनाउनुपर्ने बताउनुभयो। उहाँहरूले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न निश्चित अवधि स्थायी बसोबास गर्नुपर्ने व्यवस्था गरिनुपर्ने माग राख्नुभयो। संशोधनकर्ता सांसद सूर्यप्रसाद पाठकले गैर आवासीय नागरिकता प्राप्त गर्न गृह मन्त्रालयमा नै जानुपर्ने नभई सम्बन्धित जिल्लाबाट नै पाउने व्यवस्था राखिनुपर्ने बताउनुभयो। नागरिकता विधेयकमाथिको दफावार छलफलमा संशोधन राख्दै संशोधनकर्ता सांसद दुर्गा पौडेलले जन्मका आधारमा वंशजको नागरिकता दिन नहुने भन्दै यस्तो व्यवस्थाले नेपाली नै अल्पमतमा पर्ने व्यवस्था गर्दा राष्ट्रघाती हुने बताउनुभयो। विधेयकमा संशोधन राख्दै सांसद प्रेम सुवालले आमा र बाबु दुवै वंशजको नेपाली नागरिकका छोरा छोरीलाई वंशजको नागरिकता दिनुपर्ने र नेपालीसँग विवाह गरेका पुरूष र महिलालाई 20 वर्षपछि नेपालको कृत्रिम नागरिकता दिनुपर्ने धारणा राख्नुभयो। यसअघि बैठक शुरू हुन साथ समय माग गर्दै सांसद मिनेन्द्र प्रसाद रिजालले नेपालको पहिलो संसदको नेता भएको स्मरण गराउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर जनतालाई सार्वभौम बनाउने नेताको रूपमा रहेको स्मरण गराउनुभयो। उहाँले आज बीपी स्मृति दिवसको स्मरण गराउँदै संसदको पहिलो नेता समेत भएकाले संसदले उहाँको स्मरण गर्नुपर्ने धारणा राख्नुभयो। नेपाली कंग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने बताउनु भएको छ। नेपाल प्रेस युनियनको 9 राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले सरकारले आम निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई सुदृढ़ बनाउने बताउनुभयो। प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई सुदृढ़ बनाउन स्वच्छ पत्रकारिता जरूरी रहेकाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो। उद्घाटन समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संचारकर्मीको हक हित सुरक्षा तथा पत्रकारिताको उन्नतिका लागि संचारकर्मीको पेशागत संघ संस्थासँग सहकार्य गरेर अघि बढ़न सरकार तयार रहेको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले नागरिकता वितरणलाई सहजीकरण गर्न सरकारले प्रतिनिधि सभामा नयाँ नागरिक विधेयक दर्ता गरेको पनि जानकारी दिनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन थापाले मुलुकमा प्रजा स्वतन्त्रको रक्षाका लागि प्रेस र अभिव्यक्ति स्वतन्त्रता जीवन्त राख्न राजनैतिक दल देश र जनताप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभयो। नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रजातन्त्रलाई गतिशीलता प्रदान गर्न प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो। नेपाल राष्ट्र बैंकले मुलुकमा 8% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई टेवा दिने गरी मौद्रिक नीति आज सार्वजनिक गरेको छ। मौद्रिक नीतिले मुद्रास्फीतिलाई बढ़न नदी 7% कायम राख्ने प्रतिबद्धता पनि जनाएको छ। मौद्रिक नीतिले नेपाल सरकारको बजेट वक्तव्य 2079-80 लिएको 8% आर्थिक वृद्धि दर हासिल गर्ने र मुद्रास्फीतिलाई 7% भित्र कायम राख्ने लक्ष्य लिएको हो। मूल्य र बाह्य क्षेत्र स्थायित्व राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवर्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धि मार्फत आर्थिक वृद्धिलाई सहयोग पुर्याउने गरी मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक कसिलो बनाइएको छ। कर्जा कुल ग्राह्यस्थ उत्पादन अनुपात उच्च रहेको सन्दर्भमा कर्जा वृद्धिभन्दा पनि कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिले प्राथमिकता तय गरेको छ। कोविड-19 संक्रमणको समयमा दिइएका सुविधा एवं नियामकीय व्यवस्थालाई क्रमशः कटौती गर्दै विवेकशील नियामकीय मापदण्ड अनुरूप बनाउने नीतिको प्राथमिकता छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाइने बताउनु भएको छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खापुङले नागरिकले बीमा गरिसकेपछि सहज र सरल रूपमा भुक्तानी पाउनुपर्ने भन्नुहुँदै बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको बताउनुभयो। हाल नेपालमा कोरोना खोपको अभाव नरहेको पनि उहाँले जानकारी दिनुभयो। बैठकमा मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढ़ेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढ़ेको जानकारी दिनुभयो। बैठकमा शहीद गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले मुटुको शल्यक्रिया गर्न आवश्यक पर्ने अक्सिजेनरेटर पर्याप्त नभएको तर ज्यान बचाउनु पर्ने गम्भीर मुटुका बिरामीको शल्यक्रिया नरोकिएको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य बीमा गरेको नागरिकले अहिलेसम्म समयमै भुक्तानी नपाएकाले सरल र सहज रूपमा भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ। नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ़िरहेकाले त्यसको नियन्त्रणमा लाग्न पनि समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। देशभर पछिल्लो 24 घण्टामा 456 जनामा कोविड संक्रमण पुष्टि भएको छ। 3838 जनाको नमूना परीक्षण गर्दा 456 जनामा कोविड संक्रमण पुष्टि भएको हो। 2168 जनाले पीसीआर र 1670 जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत 24 घण्टामा 80 जनामा कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या 968,308 पुगेको छ। संक्रमण मुक्त हुने दर 98.5% रहेको मन्त्रालयले जनाएको छ। आजै 386,782 जनाले कोविड विरूद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या 2,841 रहेको छ। हालसम्म नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 11,954 पुगेको छ। होम आइसोलेशनमा 2,708, संस्थागत आइसोलेशनमा 133 र आईसीयूमा 22 संक्रमित छन्। हाल देशभरमा 500 भन्दा बढ़ी सक्रिय संक्रमित भएका जिल्ला काठमाण्डौं र 200 भन्दा बढ़ी संक्रमित रहेको जिल्ला ललितपुर हो। शून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालीकोट, मुगु, जुम्ला, बाजुरा र डडेलधुरा रहेका छन्। उपत्यका तीन जिल्ला मध्ये हाल काठमाण्डौंमा 1,549 र ललितपुरमा 253 र भक्तपुरमा 80 जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावती स्थित उत्तर गयाधाम पुगेर पूजा अर्चना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नुवाकोट रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नुका साथै धामको अवस्था बारेमा जानकारी लिनुभयो। राष्ट्रपति भण्डारीले रसुवा उत्तर गया गाउँपालिका 5 रहेको राम मन्दिर र विष्णु पादुकामा पनि पूजा गर्नुभयो। मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवासँग उहाँले उत्तर गया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र संघीय सरकारलाई पनि जानकारी गराउने बताउनुभयो। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गरी 40 स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाली कंग्रेस यसका भातृ एवं शुभेच्छुक संस्थाहरूले बीपीको योगदानको स्मरण गर्दै आज विभिन्न कार्यक्रमको आयोजना गरे। 2015 सालको आम निर्वाचनमा बहुमत ल्याएपछि उहाँ पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकारलाई बर्खास्त गरेपछि भारतमा निर्वाचित बीपी 2033 सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो। कोइरालाको जन्म 1971 भदौ 24 गते भएको हो। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम सम्बत 2039 साउन 6 निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका 1.5 दर्जन कृति प्रकाशित छन्। उहाँका 3 घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्र दाई एवं बाबु आमा र छोरा गरी 6 उपन्यास प्रकाशित छन्। त्यसै गरी 2 कथा संग्रह श्वेत भैरवी र दोषी चश्मा हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वर प्रसाद कोइरालाका कथा र कविता प्रकाशित छन्। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि तथा ती उत्पादनलाई बजारीकरण गर्न पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएको छ। पार्टीले जनप्रतिनिधिलाई जनताप्रति थप उत्तरदायी बनाउन यही साउन 4 र 5 काठमाण्डौमा आयोजित प्रशिक्षण कार्यक्रममा भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता नगरी जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिएको महासचिव बेदुराम भूषालले जानकारी दिनुभयो। शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसंघको समन्वय, पार्टीसंघको सहकार्य, पारदर्शिता लगायत विषयमा दिइएको प्रशिक्षण बैठकले सादा जीवन, उच्च विचारका साथै जनपक्षीय शैली अवलम्बन गर्न 16 बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ। वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा कार्यरत रहेका अवस्थामा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा उपचाररत नेपालीको अवस्थाबारे जानकारी लिन कार्यदल गठन गरिएको छ। विदेशी अस्पतालमा कोमा तथा गम्भीर अवस्थामा रहेका नेपाली श्रमिकको स्थिति बुझ्न तथा उद्धारमा सहजीकरण गर्ने उद्देश्यले मन्त्रीस्तरीय निर्णयबाट 3 सदस्यीय कार्यदल गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ। कार्यदलले विदेशका अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका श्रमिकको तथ्याङ्क तयार गर्ने, श्रमिकको उद्धार गर्ने तथा स्वदेश ल्याएपछि प्रभावकारी उपचारको व्यवस्थापन गर्ने विषयमा टुंगो लगाउने मन्त्रालयले जनाएको छ। सुदूरपश्चिममा रासायनिक मलको चरम अभाव भएपछि किसानहरू मर्कामा परेका छन्। पर्याप्त मात्रामा वर्षा नभएका कारण निराश भएका किसानहरू मल समेत नपाउँदा झन समस्यामा परेका हुन्। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
सुदूरपश्चिमका किसानहरू यति बेला रासायनिक मल नपाएर मर्कामा परेका छन्। मल नपाउँदा धान, तरकारी लगायतको उत्पादन नै नहुने हो कि भन्ने चिन्तामा किसानहरू छन्। समयमै पर्याप्त वर्षा नहुँदा निराश भएका किसानहरू मल नपाउँदा झन मर्कामा परेका हुन्। तराई क्षेत्रका केही किसानहरूले त जोखिम मोलेरै भए पनि अवैध रूपमा महँगो मूल्य तिरेर मल खरिद गर्न भौतारिनु पर्ने बाध्यता छ। कञ्चनपुरको बेलौरीका व्यावसायिक कृषक धम्मल राज चौधरी:
मलको पनि अभाव भएर धेरै समस्या छ, हामीहरूलाई मारमा परेछौ। किसानहरू अहिले धेरै गुनासो आइरहेको छ, साथीहरूको पनि कुनै मल पनि मिलिरहेको छैन। इन्डियाबाट ल्याउँदाखेरि एसएसपीहरूले सताउँछन्, आफ्नो देशमा छैन। अति नै समस्या भइसकेको छ किसानहरूलाई। मलको व्यवस्था भइदिएको भए किसानहरूलाई मार पर्ने थिएन।
अहिले मल आपूर्ति गरिरहेका कुनै निकायमा पनि मलको मौजदात छैन। साल ट्रेडिङ कर्पोरेशन सुदूर पश्चिम प्रदेश कार्यालय धनगढ़ीका कार्यालय प्रमुख केशव प्रसाद पाण्डेले साल ट्रेडिङले आपूर्तिको जिम्मा पाए पनि अहिले मौजदात शून्य भएको बताउनुभयो।
करिब 65,000 मेट्रिक टन मल चाहिँ आवश्यक पर्छ, जसमध्ये करिब 35,000 मेट्रिक टन युरिया, 25,000 मेट्रिक टन डिएपी र 5,000 मेट्रिक टन पोटास आवश्यक पर्छ। त्यो अनुसार जुन अहिले यो वर्ष चाहिँ धेरै कम आएको छ, यो समस्या चाहिँ छँदैछ।
सुदूर पश्चिमका लागि आवश्यक मल केन्द्रबाट पर्याप्त मात्रामा नआएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादन कम भएकोले नेपालमा थोरै मात्र मल भित्रिएको हुँदा माग अनुसार आपूर्ति गर्न नसकिएको जानकारी प्राप्त भएको कृषि सामग्री कम्पनी लिमिटेडका सुदूर पश्चिम प्रदेश शाखा प्रबन्धक नवल सिंह बोगटीको भनाइ छ।
हामीले अब माथि फोन सम्पर्क गर्दाखेरि हाम्रो एड्रेसमा यो गत वर्षको कोरोनाको कारणले गर्दाखेरि अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादन कम भयो, रेट अत्यधिक वृद्धि भयो, रेट वृद्धि भएको कारणले टेन्डर गर्दाखेरि टेन्डरै नबन्ने कारणले समस्या भयो भनेर भन्नुहुन्छ।
समयमै मल आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा वर्षेनी यो समस्या दोहोरिने गरेको छ। किसानहरूले प्रांगारिक मल उत्पादनमा ध्यान दिन नसक्नु र मल उत्पादन गर्ने उद्योग धन्दाको कमीले समेत मलको सहज आपूर्ति हुन नसकेको हो। सरकार र सरोकारवाला निकायले बेलैमा मल आपूर्ति गर्न नसके धान लगायतका बालीनाली उत्पादनमा ह्रास आउने देखिन्छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
मोरङको बुढीगंगा गाउँपालिका दुई गंगा चोकमा आज सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भारतीय नम्बर प्लेटको ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका सातका 27 वर्षीय हर्क परियार र मोटरसाइकलको पछाडि सवार सोही स्थानका 21 वर्षीय भीमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। राम्रो आमदानी हुने भएपछि मोरङका किसानहरू निजी वनप्रति आकर्षित हुन थालेका छन्। डिभिजन वन कार्यालय मोरङले निजी वन उत्पादनका लागि अनुदान तथा सहुलियत दिएपछि खेती नहुने जमीनमा बोट बिरूवा रोपी आमदानी गर्न थालेका हुन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
राम्रो आमदानी हुने भएपछि मोरङ दक्षिणी भेगका किसानहरू निजी वनप्रति आकर्षित हुन थालेका छन्। डिभिजन वन कार्यालय मोरङले निजी वन उत्पादन कार्यक्रम सञ्चालन गर्दै अनुदान तथा विभिन्न सहुलियतका कार्यक्रम सञ्चालन गरे पछि निजी वन प्रति किसानहरूको आकर्षण बढेको हो। बुढीगंगा गाउँपालिका एकका धनीराम चौधरीले ग्रामथान गाउँपालिका चारमा 3.25 बिघा जग्गामा निजी वन लगाउनु भएको छ। 55 लाखमा जग्गा खरिद गरेर 4 वर्ष अघि लगाउनु भएको निजी वनमा मलेसिन सखुवा, टिक, मसला तथा कागतीका 4,000 बिरूवा रहेका छन्। जग्गा खाली राख्नु भन्दा पनि वन लगाउँदा ढिलै भए पनि आमदानी दिने भएकाले अरू किसानलाई पनि वन लगाउन उहाँले आग्रह गर्नुभयो।
किसानले पनि यस्तो कार्यक्रमहरू रुख बिरूवाहरू लगाउनु भयो भने फ्युचरको लागि राम्रो होला, आय स्रोतहरू बढला, त्यो बन्जर जग्गाहरू छन् त्यतिकै पडिरहेछन्।
त्यस्तै ग्रामथान एकका किसान तेतालाल माझीले पनि 18 कट्ठा जग्गामा 1,040 टिकका बिरूवा लगाउनु भएको छ। 3 वर्ष अघि लगाइएको सुरुखबाट पछि आमदानी हुने उहाँको विश्वास छ।
जुन ठाउँमा धान हुँदैन त्यहाँ त बने लाउँदा राम्रो, कम्तीमा 15 वर्ष लाग्छ, टिक चाहिँ 25 वर्षमा भइहाल्छ।
निजी वन उत्पादन कार्यक्रम तथा कृषि वन प्रणाली अन्तर्गत निजी वन लगाउने किसानहरूले अनुदान पाउँदै आएका छन्। कार्यक्रम अन्तर्गत गत वर्ष 25 लाख रुपियाँ अनुदान दिएको सब डिभिजन वन कार्यालय विराटनगरका सहायक वन अधिकृत परमेश्वर पासवानले बताउनुभयो।
अनि हामीले यसपालि चाहिँ 25 लाखको अनुदान चाहिँ दिएका छौँ कृषि वन प्रणाली अन्तर्गत 15 लाख र निजी वन उत्पादन अन्तर्गत 5 लाख।
मोरङको विराटनगर महानगरपालिका सहित दक्षिणी भेगका 7 वटा पालिकामा गरी 658 निजी वन दर्ता भएका छन्। सो भेगमा 1200 बिघा जग्गा क्षेत्रफलमा निजी वन लगाएको तथ्याङ्क छ भने त्यसबाट वार्षिक 3 लाख सेफ्टी कार्ड उत्पादन हुने गर्दछ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको 15 प्रधानमन्त्रीको रूपमा दिनेश गुणवर्धनाले आज शपथ लिनुभएको छ। श्रीलंका पोदुजाना पेरामुना पार्टी एसएलपीपीका 73 वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिंघे समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो। भूतपूर्व राष्ट्रपति गोताबाया राजपाक्षे र रनिल विक्रमासिंघेको नेतृत्वमा उहाँले गृहमन्त्रीका रूपमा काम गरिसक्नु भएको छ। आगामी बुधबार संसद बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ। राजनैतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्री परिषद पुनर्गठन हुनेछ। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा हाल इन्धन, औषधि र खाद्यान्नको व्यापक अभाव रहेको छ भने सर्वसाधारणहरूले नयाँ राष्ट्रपतिको पनि राजीनामा माग गरिरहेका छन्। श्रीलंकामा सुरक्षा फौजले सरकार विरोधी प्रदर्शनकारीहरूका शिविरमा छापामारी उनीहरूलाई पक्राउ गरेको छ। राजधानी कोलम्बोमा राष्ट्रपति भवन बाहिर पाल टाँगेर महिनौदेखि बसेका प्रदर्शनकारीहरूलाई हटाउन सबेरै सेना र प्रहरीको संयुक्त टोली गएको थियो। सो क्रममा बेलायती प्रसारण संस्था बीबीसीका भिडियो पत्रकारलाई श्रीलंकाली सेनाले कुटपिट गरी भिडियो मेटाउनुका साथै मोबाइल फोन समेत खोसेको छ। नयाँ राष्ट्रपतिमा रणिल विक्रमासिंघे निर्वाचित भई पदभार सम्हाले लगतै श्रीलंकाली सरकारले प्रदर्शनकारीहरूमाथि धरपकड शुरू गरेको छ। आयातकर्ताहरूद्वारा ऊर्जामा उच्च लागतका बीच पनि गत महिना दक्षिण कोरियाको विदेशी मुद्रा संचितमा कमी आएको त्यहाँको केन्द्रीय बैंकले आज तथ्याङ्क सार्वजनिक गरेको छ। बैंक अफ कोरियाका अनुसार जून महिनाको अन्तमा विदेशी मुद्राको संचित 87.06 अर्ब अमेरिकी डलर थियो। यो मे महिनाको तुलनामा 2.11 अर्ब डलरले कमी हो। कम्पनीहरूको स्वामित्वमा रहेको विदेशी मुद्रा निक्षेप एक महिना पहिलेको तुलनामा 1.34 अर्ब डलरले घटेर 72.57 अर्ब डलर पुगेको छ। डलरमा आएको वृद्धिपछि कोरियालीहरूले अमेरिकी डलर कोषबाट 77 करोड़ अमेरिकी डलर अफलोड गर्दा उक्त संचित घटेर 14.49 अर्ब अमेरिकी डलर पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मौद्रिक नीतिले कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउने नीतिलाई जोड़ दिएको छ। मौद्रिक नीतिले कृषि लगायतका उत्पादनशील क्षेत्र, निर्यात र कोविड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा मात्र उपलब्ध गराउने गरी पुनर्कर्जा सुविधालाई पुनरावलोकन गर्ने भएको छ। साना, घरेलु, लघु तथा मध्यम उद्यमहरूको लागि कर्जा पहुँच बढ़ाई, कर्जाको अधिकेन्द्रीकरण क्रमशः कम गर्नेतर्फ मौद्रिक नीतिले जोड़ दिएको छ। साथै निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गरिने भएको छ। मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बैंकहरू मर्जरमा जाँदा पाउने सुविधा उपभोग गर्न बैंक तथा वित्तीय संस्थाले पुष मसान्तभित्र एकीकृत कारोबार गरिसक्नुपर्ने बताउनुभयो। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा 100 शैयाको एडभान्स इन्टरनेशनल मल्टी स्पेशियालिटी हस्पिटल निर्माण हुने भएको छ। हस्पिटल सञ्चालन गर्न 2.54 अर्ब को कर्जा सुविधाहरू स्वीकृत गरी बिहिबार सह वित्तीयकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ। हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले 1.54 अर्ब तथा नबिल बैंक लिमिटेडले 1 अर्बसम्म लगानी गर्ने भएका छन्।
अब खेल समाचार। भारतको भुवनेश्वरमा आयोजना हुने अण्डर 20 पुरूष साफ च्याम्पियनशीपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज विदाई गरिएको छ। यही साउन 9-20 गतेसम्म आयोजना हुने च्याम्पियनशीपमा सहभागी हुने नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्बाङ, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ लगायत एन्फाका अधिकारीहरूले विदाई गर्नुभएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ। आगामी भदौ 21 गतेदेखि असोज 3 गतेसम्म नेपालमै आयोजना हुने महिला साफ च्याम्पियनशीपका लागि एन्फाले आज थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। प्रशिक्षक थापाले यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गराइसक्नु भएको थियो। त्यस्तै एन्फाले महिला टोलीको टीम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको जनाएको छ। प्रतियोगितामा विभिन्न 7 राष्ट्रको सहभागिता रहनेछ, जसमा आयोजक नेपालसँगै भारत, भूटान, बंगलादेश, मालदीव, श्रीलंका र पाकिस्तान रहेका छन्। नेपालले यसअघि 5औं संस्करणको महिला साफ आयोजना गरेको थियो। विश्व ताइक्वान्डो च्याम्पियनशीपमा सेकेण्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ। प्रतियोगिता बुल्गेरियाको सोफियामा हुनेछ। प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन 12 15 गतेसम्म हुनेछ। साउन 17 22 गतेसम्म जुनियरको खेल हुनेछ। दुवैमा अशोकले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ। प्रतियोगितालाई लक्षित गरी साउन 10 र 11 गतेसम्म रेफ्री रिफ्रेशर कोर्स पनि हुनेछ। कोर्समा अशोक सहभागी हुनुहुनेछ। निर्णायकका लागि विश्व ताइक्वान्डोले नै छनौट गरेको खड्काले जानकारी दिनुभयो। उहाँको दक्षिण एशियाबाट प्रतियोगिताका लागि निर्णायकमा छनौट हुने अशोक एक्लो हुनुहुन्छ। वैशाख यता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न लागेको यो 5 पटक हो। अब मौसम। आगामी 24 घण्टामा देशभरि आंशिकदेखि सामान्य बदली भई पहाड़ी भागका केही स्थान र बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नम्बर 1 बागमती गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 10.3 मिलीमिटर। काठमाण्डौको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 5.2 मिलीमिटर। पोखराको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 4.2 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 10.4 मिलीमिटर। र दिपायलको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 14.5 मिलीमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि दफावार छलफल जारी। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मिति चाँडै घोषणा गरिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कर्जा प्रवाहलाई उत्पादनशील बनाउने र आर्थिक स्थायित्व कायम राख्ने लक्ष्यका साथ यस वर्षको मौद्रिक नीति सार्वजनिक। र चरम आर्थिक संकट बेहोरिरहेको श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्धना चयन। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।